एक खूबसूरत बात, खुदा ताला के खौफ से गिरने वाला आंसू कितना ही छोटा क्यों ना हो, लेकिन उसमें इतनी ताकत होती है कि समंदर जितने गहरे और समंदर जितने बड़े गुनाहों को मिटा देता है। तो आइए आज खुदा ताला से अपने उन तमाम गुनाहों की जो हमने की है तहे दिल से बख्शिश मांगते हैं। प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम और बहुत बहुत सुबह खैर अज़ीज़ नाज़रीनो हज़रात। प्रोग्राम का आगाज़ करते हैं खुदा ताला की बाबरकत नाम से और इस उम्मीद से आगे चलते हैं कि आप सब खैर खैरियत से होंगे। एक खूबसूरत सी सुबह का आगाज़ भरपूर एनर्जी के साथ कर चुके होंगे और हमेशा की तरह एक खूबसूरत सी मुस्कुराहट भी आप सबके चेहरों पर मौजूद होगी। चलते हैं इस तरफ जी। अस्सलाम वालेकुम।
वालेकुम सलाम, आपकी खिदमत में भी सलाम, अपने प्यारे नाज़रीन की खिदमत में भी सलाम। उम्मीद करता हूँ आप लोग बिल्कुल खैर खैरियत से होंगे, बिल्कुल ठीक ठाक होंगे, फर्स्ट क्लास होंगे। एहसान और नेकी की ज़बान के बारे में कहा जाता है रुबाब कि इस एहसान और नेकी की ज़बान वो ज़बान है जो एक अंधा शख्स और एक बहरा शख्स भी समझ जाता है।
आजकल के ज़माने में ऐसा हो रहा है, आपके ख्याल में समझते हैं लोग?
देखें, समझने की बात तो अलहदा है, हाँ ये कि लोग नेकी कर रहे हैं या मेहरबानी कर रहे हैं, ये जो है इसमें शायद जो है थोड़ी बहुत कमी आ गई है।
कि नेकी करके पता है खुरम एक बात आती है कि नेकी कर देते हैं लोग, ठीक है, और क्या कहते हैं नेकी करो तो इस हाथ से इस हाथ को पता ना चले,
ठीक है।
लेकिन आजकल तो ये हो रहा है नेकी करने के बाद बस बोला जा रहा है कि
वो नेकी थोड़ी है, वो तो ये है कि वो एहसान जताने वाली कोई
बात होगी, वो नेकी को उस लाइन में लेके आ जाते हैं।
दूसरी बात ये कि रुब एक और जो मसला भी पेश आ गया है आजकल, वो ये आ गया है कि हम जब किसी के साथ नेकी करते हैं तो नेकी में नेकी करने से पहले हमारे जहन में ये होता है कि मैं नेकी जो ये इस रुबाब के साथ कर रहा हूँ, तो उससे पहले कि मैं नेकी करूँ तो मेरे जहन में ये होता है कि रुबाब से मुझे क्या काम है।
बिल्कुल,
ये चीज जो है बहुत ज्यादा आ गई है,
अदले बदले वाली बात आ रही है कि मैं नेकी करूंगा तो उसके बदले में मुझे क्या मिलेगा। और खुरम एक बात, जो मैं कल हमारा मौजू ये था तो इस बारे में सोच रही, अक्सर कहा गया नेकी कर दरिया में डाल, इस बारे में आपका क्या ख्याल है?
लेकिन नेकी देखे मसला वही है ना, जब तक हमारा वो हमारी नीयत ठीक नहीं होगी, वो जो हमारे जहन में हमारा कॉन्सेप्ट है कि नेकी का मतलब ये नहीं है कि मैं हतमन नेकी उसके साथ करूं जिससे मुझे कल को काम पड़ेगा या जिसने मेरी पहले मदद की है, ये नहीं है। नेकी एहसान, नेकी मदद, मेहरबानी किसी के साथ आपने करनी है, किसी की मदद करनी है तो आपको ये देखना है कि उसको मदद की जरूरत है। और मेहरबानी तो एक ऐसी चीज है जो आप जो है कहते हैं कि दुश्मन के साथ भी करें तो वो भी अच्छा है, क्योंकि मौला कायनात इमाम अली अलैहिस्सलाम ने फरमाया कि अपने दुश्मन को हजार मौके दो कि वो तुम्हारा दोस्त बन जाए। तो इसका क्या मतलब? इसका मतलब यही है कि आप हत्ता अपने दुश्मन के साथ भी मेहरबानी के साथ,
बिल्कुल। और नेकी करना एक बहुत खूबसूरत बात है, क्योंकि खुदा ताला हमें एक वसीला बनाता है उन लोगों की मदद करने का, या वो जो नेकी हम कर रहे हैं हम एक वसीला होते हैं खुदा ताला की तरफ से, तो ये एक बहुत बड़ी
बिल्कुल
नेमत है हमारे लिए।
बिल्कुल, बहुत खूबसूरत बात की आपने। हमारे साथ डॉक्टर आकला हकीमी चनी लम्हात में स्टूडियो में मौजूद होंगी हमारे साथ, और बड़ा अहम मौजू बच्चों के मौजू पर बात करती हूँ हमेशा, और आज उनका मौजू है बच्चों में पेशाब की नाली की जो मुख्तलिफ किस्म की इन्फेक्शन बीमारियाँ होती हैं उसके ऊपर वो बात करेंगी। उसके अलावा सईदा इरम नकवी साहिबा कुम से हमें ज्वाइन करेंगी टेलीफोन के जरिए, मजहबी उमूर की माहिर हैं, उनसे भी इनशाला हम लोग एहसान और नेकी के बारे में बात करेंगे
जी। और खुरम अब वक्त हुआ है हमेशा की तरह सुबह एक सबक आमोज दास्तान सुनने का और देखने का, ताकि हम अपनी सुबह को एक खूबसूरत सबक के साथ आगाज कर सके। लेते हैं वक्फा, फिर आपकी खिदमत में हाजिर होते हैं। जी आपको एक बार फिर खुश आमदीद कहते हैं आपके अपने प्रोग्राम सुबह जिंदगी में। खूबसूरत सी दास्तान आपने देखी और सुनी, और कोशिश यही करेंगे कि इस सबक आमोज दास्तान पर हम पूरा उतरने की कोशिश करें, यानी अमल करने की कोशिश करें। खैर नाजरीन, वक्त हुआ है गुफ्तगू के सेगमेंट का, जिस तरह खुरम ने बताया डॉक्टर आगला हकीमी हमारे साथ स्टूडियो में मौजूद हैं। चलते हैं और गुफ्तगू के सेगमेंट का आगाज करते हैं। जी खुरम,
बहुत शुक्रिया रुबाब। और जी नाजरीन, बिल्कुल डॉक्टर आगला हकीमी हमारे साथ मौजूद हैं, और जैसे कि मैंने बताया बहुत अहम मौजू बच्चों में पेशाब की नाली के इन्फेक्शन और इसकी मुख्तलिफ किस्म की जो बीमारियाँ उसके बारे में डॉक्टर साहब बात करेंगे। सलाम अर्ज करता हूँ आपकी खिदमत में डॉक्टर साहब।
जी अस्सलाम,
कैसे हैं डॉक्टर साहब?
अल्हम्दुलिल्लाह।
डॉक्टर साहब बहुत शुक्रिया एक बार फिर जो है आपको हमने जहमत दी, और जो है बहरहाल बच्चों का मौजू जो है वो हमने आपके सपोर्ट कर दिए।
जी बिस्मिल्लाहिर्रहमानिर्रहीम और नाज़रीन की खिदमत में अस्सलाम वालेकुम। जी बच्चों के मौजू पर बात जो है वो करना थोड़ा बहुत मुश्किल बात भी है,
सही
बच्चे हैं और वाकई जो है उसमें डायग्नोज करना और ये सब कुछ करना जो है वो थोड़ी बहुत मुश्किल बात होती है,
और उसके साथ साथ अगर गलत डायग्नोज हो जाए तो जो है माँ बाप जो है वो बड़े सख्त किस्म के नाराज भी हो जाते हैं।
वो भी है, और फिर जो है ये भी खतरा है हमेशा, चूंकि बच्चे जो है उनके बहुत सारे ऑर्गन्स अभी बन रहे होते हैं, अगर गलत डायग्नोज हो जाए, गलत मेडिकेशन हो जाए तो फिर उससे ज्यादा नुकसान पहुँचाने का खतरा होता है, तो इसलिए बहुत मुश्किल बात है।
डॉक्टर साहब बच्चों के पेशाब की नाली के इन्फेक्शन या खुद पेशाब के इन्फेक्शन कह सकते हैं हम लोग, कहाँ से शुरू होते हैं?
देखिए जो इन्फेक्शन है पेशाब में, अब उनके वैसे तो अक्सर लोगों को ये पता है कि जो हमारे यूरिनरी सिस्टम है वो जो है किडनीज पे मुश्तमिल है, फिर किडनी, फिर मसाना है, और बाद में जो है वो पेशाब की नाली है।
ठीक है।
अब जो किडनीज और मसाने को मिलाते हैं यूरिटर हम उसको कहते हैं, और वैसे भी पता है दो हमारे पास किडनी है तो दो यूरिटर है, दोनों आँखें
नाली की तरह की चीज़ है।
जी, नाली की तरह की चीज़ है,
है।
जो किडनीज है वो बिल्कुल पहलू में जो है पसलियों की बिल्कुल थोड़ा सा नीचे वहाँ पे है,
ठीक है।
और ज़्यादातर जो है वो बैक साइड पे यानी पुश्त के साइड पे जो है वो होते हैं, और वहाँ से फिर जो है वो यूरेटर के थ्रू आते हैं मसाने में, और मसाने से जो है वो आगे बाहर। अब इन्फेक्शन जो है कहीं भी अगर हम इन इन ऑर्गन्स में, चार ऑर्गन्स में से अगर कहीं भी किसी भी हिस्से में हो जाए तो हम उसको यही कहेंगे कि पेशाब की जो है वो इन्फेक्शन है। अब डिपेंड करता है कि अगर जो है वो गुर्दे में हो जाए तो उसका कुछ और नाम है, अब नामों से ज़्यादा फ़र्क नहीं पड़ेगा, या जो है मसाने में हो जाए तो कुछ और।
ठीक है।
अच्छा, जो पेशाब में जो इन्फेक्शन है वो सबसे ज़्यादा जो आम तौर पर पाया जाता है वो पेशाब के नाली में ही होता है, और उससे जो है आगे अगर उसके ट्रीटमेंट ना किया जाए तो फिर जो है वो मसाने में, और अगर खुदा ना खासा वो भी सही तरीके से ट्रीटमेंट ना हो जाए तो हो सकता है कि जो जरासीम इन दोनों जगहों पे इन्फेक्शन के बायस बनी है तो वो आगे भी ऊपर की तरफ जाए और किडनीज को भी मुतासिर करे।
अच्छा, ये वापस उल्टा रास्ता तय करते हैं इन्फेक्शन,
ज्यादातर उल्टा रास्ता तय करते हैं,
पेशाब की नाली से ऊपर की तरफ जो है,
क्योंकि जो एक्सपोजर है वो पेशाब के नाले की जो है वो एक्सपोजर बाहर की साइड पे है,
यानी पेशाब जरासीम जो है
जरासीम जो है वो ज्यादातर जी बाहर से ही जो है वो जो वहाँ पे हमलावर होती है ये जरासीम, और फिर वहाँ से जो है वो आगे हो सकते हैं ऊपर की तरफ मूव करे।
अच्छा।
बहुत कम ऐसा होता है कि जो है वो किडनीज अंदरूनी तौर पर जो है वो अफेक्ट हो जाए।
अच्छा अच्छा, वैसे ये जो है वो थोड़ी सी अजीब बात लगती है कि हम लोग, हमारे जहन में ये होता है कि जी नहीं, पहले सारी जो इन्फेक्शन है वो अंदर से शुरू होते हैं और फिर बाहर की तरफ आते हैं।
जी नहीं, लेकिन नहीं, यहाँ पे ज्यादातर जो है ये जो है इसके उलट है। हो सकता है कि किडनीज अलहदा तौर पर भी मुतासर हो, जैसे खासतौर पर जो जरासीम गले को मुतासर करते हैं, गले के दर्द जो है वो उसके बायस बनते हैं, तो हो सकता है वही जरासीम हार्ट में भी इन्फेक्शन के बायस बने या किडनीज में भी इन्फेक्शन के बायस
अच्छा,
बने। लेकिन अगर कभी जो है वो जरासीम खून में शामिल हो जाए, यानी लोकलाइज्ड से जो है वो जनरल हो जाए, एक अगर खास हिस्से को मुतासिर किया हुआ है वहाँ से वो सेप्टिसेमिया यानी खून में शामिल हो जाए, तो हो सकता है कि सर्कुलेशन में जो है वो किडनीज में जाए। अब किडनीज भी जो है वो एक, क्योंकि ये कहना चाहिए कि खून साफ, खून को साफ करने के एक ऑर्गन है,
यानी
साफी जो है वहाँ पे मुख्तलिफ चीज़ें जाते हैं, जो चीज़ें बदन को नहीं चाहिए होते हैं या ज़्यादा है या जो है वो बदन से उसको वॉश आउट होने चाहिए उन चीज़ों को, तो एक जो प्रोसेस है वो किडनीज के थ्रू है, वहाँ पर जाके फिल्टर हो जाते हैं और अच्छी चीज़ें जो है वो वापस रीएब्जॉर्ब होते हैं खून में, और बाकी चीज़ें जो है वो पेशाब के जरिए जो है वो बाहर निकल आते हैं। वैसे आम तौर पर जो है वो पेशाब में किसी किस्म के इन्फेक्शन नहीं होने चाहिए, चाहे वो बच्चों में हो या बड़ों में। पेशाब जो है वो खुद एक स्टरील चीज़ है, यानी ना उसमें जरासीम होने चाहिए, बैक्टीरिया ना उसमें, वायरस और ना फंगस,
ना खून, ना कोई इस तरह की चीज़ जो है वो
ना खून होना चाहिए, ना बाकी जो जो बाकी चीज़ें भी है वो एक हद से ज़्यादा नहीं होना चाहिए, जो एक खास हद है। जी जैसे फ़र्ज़ करें बाकी जो ग्लूकोज वगैरह है चीज़ें भी आमतौर पर प्रोटीन ग्लूकोज ये चीज़ें भी नहीं होने चाहिए। तो अगर हम इसके जो कॉजेस है उसके पर बात करें तो वही है कि बैक्टीरिया है, वायरस है और फंगस है, लेकिन जो ज़्यादातर है ना वो बैक्टीरिया की वजह से इन्फेक्शन होते हैं। अब जो बैक्टीरिया है वो बैक्टीरिया है जो आम तौर पर जो है डाइजेस्टिव सिस्टम में वो बैक्टीरिया पाए जाते हैं, या
अच्छा।
वो बैक्टीरिया जो डाइजेस्टिव सिस्टम को मुतासिर करते हैं जिसको हम इकोलाई कहते हैं, और बहुत ही कॉमन जो है वो बैक्टीरिया है। यही चीज़ जो है वो पेशाब के नाली के इन्फेक्शन के बायस बनते हैं, चाहे वो बड़ों में हो चाहे बच्चों में हो। अच्छा, कुछ जो है वो अगर हम कुछ रिस्क फैक्टर्स की तरफ आ जाए कि वो क्या चीज़ें हैं जो पेशाब के नाली के इन्फेक्शन के बायस बनते हैं या ओवरऑल पेशाब में जो है वो इन्फेक्शन के बायस बनती है, तो उसमें मुख्तलिफ चीज़ें हैं। एक जो है वो एज है,
ठीक है,
उम्र का जितना जो है वो बच्चा छोटा होगा उतना ही ज़्यादा उनमें इन्फेक्शन होने के चांसेस है।
अच्छा।
इसकी जो है वो मेन रीज़न जो है वो इम्यून सिस्टम है, यानी अभी तक वो जो दिफाई निज़ाम है अभी कंप्लीट नहीं हुआ है, बच्चे जो है वो बहुत प्रोन होता है इस बात पे कि वो जो है इन्फेक्शन उनको हो जाए, चाहे वो रिस्पायरेटरी का हो यानी जो निज़ाम तनफ्फुस का है, चाहे वो यूरिनरी ट्रैक का हो, जो है वो
जहाँ जहाँ से बैक्टीरिया
अंदर जाने की जी जी
वहाँ उस तरह के
इन्फेक्शन के चांसेस बहुत ज्यादा है। और वैसे भी जो अगर हम एज के एक उसको देखे
ग्राफ
को तो दोनों साइड सिरों पे जो है यानी बहुत ज्यादा एज वाले जो बुजुर्ग अफराद होते हैं और बहुत छोटे बच्चे दोनों में जो है वो दिफाई निज़ाम कमजोर है बनिस्बत जो है वो जवानों के।
ठीक, डॉक्टर साहब बहुत शुक्रिया, गुफ्तगू को जारी रखेंगे हम। और डॉक्टर साहब यहाँ पर बात कर रही हैं पेशाब के बच्चों में पेशाब की नाली के इन्फेक्शन उसके बारे में बात हो रही है। और एक चीज़ डॉक्टर साहब ने बताई कि छोटे बच्चों में उम्र का जो एक अहम वो है वो फैक्टर है रिस्क फैक्टर है क्योंकि उनके अंदर उनका जो दिफाई सिस्टम है वो कमज़ोर होता है। चलते हैं रुबाब के पास, देखते हैं रुबाब हमें कहाँ पर लेके जा रही हैं। जी रुबाब,
बहुत शुक्रिया खुर्रम। और जैसा हमेशा ताकीद करती हूँ कि ये हिस्सा प्रोग्राम का सबसे अहम हिस्सा है क्योंकि इस हिस्से में आप जान सकते हैं कि आप हमसे किस तरह रابطے में रह सकते हैं प्रोग्राम के दौरान या प्रोग्राम के बाद। लेते एक वक्फा, फिर आपकी खिदमत में हाजिर होते हैं। जी नाज़रीन, आपको दोबारा खुश आमदीद कहते हैं। आपने वो तमाम ज़राए तमाम रस्ते ईमेल एड्रेस वेबसाइट पेज फोन मैसेज रिकॉर्डर ये तमाम रस्ते देख लीजिए जिससे आप हमसे रबते में रह सकते हैं और हमसे ज़रूर रबता कीजिए क्योंकि हमें बहुत बहुत खुशी होगी। चलते हैं गुफ्तगू के सेगमेंट की तरफ वापस। जी खुर्रम,
बहुत शुक्रिया रुबाब। और जी बिल्कुल नाज़रीन, आप लोगों को कुछ सवाल कोई जवाब आप देना चाहें कोई बात हमारे साथ शेयर करना चाहें प्रोग्राम में, हम लोग यहाँ पर हाजिर हैं और बार जो है हमें बड़ी खुशी होगी। चलते हैं डॉक्टर हकीमी की तरफ और हमारी जो गुफ्तगू चल रही थी डॉक्टर साहब, एक तो वजह आपने बता दी रिस्क फैक्टर बता दिया कि जो उम्र है बच्चे की जितनी वो कम होगी उसमें इन्फेक्शन ज़्यादा होगा और जितनी एक शख्स की उम्र ज़्यादा है यानी बुढ़ापे में भी जो है पेशाब की नाली के इन्फेक्शन ज़्यादा होते हैं। जी
बाकी जो रिस्क फैक्टर्स है यानी इसमें की रिस्क फैक्टर्स है, एक जो है वो एज है, दूसरा जो है वो जेंडर है यानी जो सेक्स होता है कि
मैं जो लड़का है या लड़की
हाँ जी लड़का है या लड़की, तो लड़कियों में जो है वो बनिस्बत लड़कों के ज़्यादा होते हैं और उसमें भी इस वजह से होते हैं कि जो पेशाब की नाली लड़कियों में है वो बहुत छोटा है तो इसलिए जल्दी जो है वो इन्फेक्शन ऊपर तक जाने के या होने के चांसेस ज़्यादा है। तो एक ये बात है, फिर जो है इसके अलावा मुख्तलिफ जो बिरूने अवामिल है उस पर है, जेनेटिक्स का इसमें भी है, जिन लोगों के वालिदैन में बचपन में जो है उनको ज़्यादा यूटीआई या वही इन्फेक्शन होते थे तो अब उनके बच्चों को भी ज़्यादा होने के चांसेस है। और जो है अगर जिन लोगों को जिन बच्चों को कॉन्स्टिपेशन की शिकायत है या वैसे ही निज़ाम इन्हज़ाम में मुश्किल है तो हो सकता है कि यानी उसमें जो चेंजेस आ जाते हैं तो उसकी वजह से जो है वो इसमें भी जो है वो इन्फेक्शन होने के ख़तरे पेशाब में इन्फेक्शन होने के चांसेस है। अब ऐसे बच्चे जो अब थोड़े से जो है वो बड़े हो चुके होते हैं किसी भी वजह से जो है, अगर चाहे वो बच्चे हो या चाहे वो बड़े हो, अगर वो पेशाब को देर तक जो है वो रोके रखे
ठीक है
तो जो है यानी अगर बच्चों में ख़ास तौर पर 2-3 घंटे से ऊपर जो है वो बच्चे जो है पेशाब ना करे उसको रोके रखे तो उससे जो है वो चांसेस है। यानी इस तरीके से आप भी कह सकते हैं कि जहाँ भी पानी या कोई चीज़ अगर जमा रहे तो वहाँ पे जो है वो ग्रोथ जरासीम की ग्रोथ करने के चांसेस है। अब यहाँ पर ये बात मैं जो है वो इस बात पर जो है वो जोर देना चाहूँगी कि जब बच्चों को आप नेपी से बाहर निकलवाना चाहते हैं तो उनको जो है वो पेशाब के लिए ज़्यादा फोर्स ना करें, पेशाब ना करने के लिए करने के लिए उनको ना ड्राई बास। बच्चे जो है अगर वो शुरू में जब नेपी से निकल आते हैं जो बच्चे तो अगर वो वैसे ही कभी टॉयलेट ना यूज़ करे वैसे ही पेशाब करे तो माए उनको डांटती है डराती है तो ये चीज़ें बहुत इस जो है वो बच्चे के जहन पर जो है ये बातें असर करती है और इस की वजह से जो है वो बच्चे आगे अगर उनको हाजत महसूस हो जाए तो आराम से पेशाब नहीं करते यानी उस वक्त तक रोके रखते हैं कि एक मरतबा जो है वो कंट्रोल से खारिज हो जाए।
सही ठीक, ये तो हता डॉक्टर साहब बड़ों के लिए भी कहा जाता है कि पेशाब अगर रोक कुछ लोग होते हैं वो उनका होता है कि जी नहीं अभी नहीं अभी नहीं
जी अगर लोगों को जो है वो टॉयलेट यूज करने में जो है वो
तकलीफ है थोड़ी
सुस्ती आ जाती है नहीं जाते हैं
बिल्कुल
तो खासतौर पर बच्चों में बच्चों को तो इन चीज़ों का नहीं पता लेकिन अगर आप बच्चे को डराए डांटे कि आपने ये क्यों किया है या अगर अक्सर माएँ जो है वो वाकई इस कदर सुस्त होती है कि अगर बच्चा कहते हैं मुझे टॉयलेट जाना है तो कहते हैं कि क्या है अभी जो है आप
अभी तो गए थे
अभी तो गए हो मेरा काम सिर्फ ये और ये सब कुछ तो ये चीज़ जो है वो बच्चे पर असर करते हो और ये बात है कि सिर्फ वही नहीं है कि वो इन्फेक्शन वहाँ तक रहे बच्चों में डायग्नोस करना मुश्किल है बच्चे जो है वो अपने अलामतें भी नहीं बताते खासतौर पर ऐसे बच्चे जिनको माए डांटती है तो वो कुछ नहीं कहेंगे अब वो इन्फेक्शन जो है वो मसाना से हो सकता है किडनीज में जाए और खुदा न खासा अगर किडनीज के इन्फेक्शन को हम डायग्नोज ना करें तो बाद में जो है अगर उसके कारकर्दगी पर असरअंदाज हो जाए तो हो सकता है कि बाद के बहुत सारे मुश्किल जिसमें हाई ब्लड प्रेशर सर फहरिस्त है यानी किडनीज जो है वो एक जो उसका काम है वो ब्लड प्रेशर को मेंटेन रखने में किडनीज का काम है।
अच्छा,
जी تو جو ہے اگر جو ہے پھر ان ساری کمپلیکیشن کا سامنا کرنا پڑے گا،
یعنی چھوٹی سی تھوڑی سی سستی کی وجہ سے،
سستی سے یا تھوڑی سی جو ہے وہ بچے کو جو ہے، یعنی بچے کو جو ہے آپ اپریشیٹ کریں، جی کوئی بات نہیں ہے اگر آپ کو جو ہے وہ آ رہی ہے پیشاب تو میں جو ہے آپ کے ساتھ ہیلپ کروں گی، یعنی شروع شروع میں اگر بچے کو آپ نے یہ سکھایا تو ایک عمر کے لیے جو ہے آپ خود بھی ایزی رہیں گے اور بچے کو بھی جو ہے کوئی نقصان نہیں،
بعد میں آپ لوگ سستی کر سکتے ہیں ابھی تھوڑی سی جو ہے وہ کر لیں۔ اچھا ڈاکٹر صاحب، ایک بڑا اہم سوال اور وہ یہ ہے کہ یہ جو بچے پیشاب کر دیتے ہیں کپڑوں میں یا نیپی میں یا بعد میں تھوڑے بڑے ہو کے پھر کپڑوں شپڑوں میں بھی کچھ کچھ کی عادت ہوتی ہے، کافی عرصے تک مسئلہ رہتا ہے، یا بیڈ میں پیشاب کر دیتا ہے، یہ خود باعث بنتا ہے انفیکشن وغیرہ کا؟
نہیں، دیکھیں پیشاب جو ہے وہ خود، میں نے بتایا کہ پیشاب میں کسی قسم کی انفیکشن نہیں ہوتی، کسی قسم کی کوئی نہیں ہوتی، مگر کہ جو ہے وہ باہر سے لیا جائے اس جراثیم کو، یعنی اگر بچے کو کسی قسم کی علامت نہیں ہے، بائی چانس بچے کو بڑے کو اگر آپ لوگوں نے جا کے ویسے ہی لیبورٹری میں ٹیسٹ کروایا، اگر اس میں جو ہے وہ ہمیں بیکٹیریا یا کوئی اور چیز جو ہے یعنی انفیکشن سے ریلیٹڈ چیزیں اگر ملتی ہیں تو اٹ مینس کہ آپ کو انفیکشن جو ہے وہ ہو چکی ہے، یعنی اس کی ٹریٹمنٹ کرنی چاہیے۔ اگر یہ بچے جو ہے وہ دیر تک اس کا نیپی چینج نہ ہو جائے تو یہ خود جو ہے وہ انفیکشن کے باعث نہیں بنتے، مگر کہ اس میں کہ جو ہے وہ انفیکشن ہو وہاں پر اس کی وجہ سے جو ہے وہ
کوئی مسئلہ آگے پیش آئے۔ ڈاکٹر صاحب شکریہ، آگے چلائیں گے ہم بات کو انشاءاللہ، چلتے ہیں رباب کے پاس، دیکھتے ہیں رباب، مجھے لگ رہا ہے کوئی جو ہے اچھی جگہ پر ہمیں لے کے جا رہی ہیں۔ جی رباب
جی، خورم بالکل صحیح، آپ نے بالکل درست کہا۔ جی ناظرین، وقت ہوا ہے خوبصورت ترانہ خوبصورت سے مناظر کے ساتھ دیکھنے کا اور سننے کا، اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں، کہیں جائیے گا مت۔ ناظرین کو دوبارہ خوش آمدید کہتے ہیں، امید کرتے ہیں خوبصورت ترانہ جو آپ نے سنا اور دیکھا آپ کو پسند آیا ہوگا۔ ناظرین ڈاکٹر آغلہ حکیمی ہمارے ساتھ جو ہے اسٹوڈیو میں موجود ہے، اور بچوں کی پیشاب میں انفیکشن کے جو مختلف جو وجوہات ہم اس بارے میں بات کرتے ہیں۔ چلتے ہیں گفتگو کے سیگمنٹ کی طرف تاکہ خورم اپنی گفتگو کو جاری رکھ سکیں۔ جی خورم
بہت شکریہ رباب، اور جی میرے پاس جو ہے فیس بک آپ لوگوں کی آن لائن ہے، کوئی سوال آپ لوگوں کا ہو تو ضرور ہمارے سے پوچھیے گا۔ جی ڈاکٹر صاحب، جو ہے بات چل رہی تھی ہماری رسک فیکٹرز کی، کیا کیا رسک فیکٹرز ہیں، ایک جو بڑی اہم اور چیز میں پوچھنا چاہوں گا وہ یہ ہے کہ ختنے کے بارے میں کہا جاتا ہے کہ ختنے جو ہے وہ نہ کیے جائیں، اس کی وجہ سے بھی جو ہے انفیکشن وغیرہ ہوتے ہیں، کس عمر میں کیا جائے، اس کا کوئی تعلق ہے؟
جی بالکل ہے، ایک بہت اہم بات ہے کہ اگر جتنے چھوٹے بچوں میں جلدی کیا جائے، خاص طور پر ایک سال کے اندر اندر کیا جائے تو اتنے ہی، یعنی ایک اہم رسک فیکٹرز ہے کہ جن بچوں میں دیر تک جو ہے یہ کام ہو جاتا ہے تو ان میں زیادہ چانسز ہوتے ہیں کہ وہ، یا وہ بچے زیادہ پرون ہوتے ہیں کہ ان کو انفیکشن ہو جائے، اور جن بچوں میں بہت جلدی کیا جاتا ہے تو وہ اتنے ہی آسانی سے جو ہے وہ یہ کام بھی ہو جاتا ہے اور انفیکشن سے بھی جو ہے وہ بچے محفوظ رہتے ہیں۔ تو اس کے لیے جو ہے ریکمینڈ یہ کیا جاتا ہے کہ حتیٰ پیدائش کے پہلے دن ہی آپ یہ کام کر سکتے ہیں، یعنی اس کا کوئی جو ہے وہ بچے کے اگر
دیر کرنے کی ضرورت ہی نہیں ہے،
دیر کرنے کی ضرورت نہیں ہے، اور آرام سے جب بچے اتنا چھوٹا ہوتا ہے تو نہ اس کو زیادہ جو ہے وہ
درد
ہوتا ہے، نہ ان کو زیادہ پتہ چلتا ہے، سارا اکثر ٹائم جو ہے وہ بچے نیند میں گزار دیتے ہیں یہ سب چھوٹے بچے، تو اس لیے بہت آسانی سے کام ہو جاتا ہے۔ تو میں یہی ریکمینڈ کروں گی کہ جتنے جلدی آپ کر سکے اتنا ہی بہتر ہے، یعنی بچے کے چلنے پھرنے یا مثلا جب بچے جو ہے وہ شروع زیادہ جب حرکت کرنے لگتا ہے تو اس سے پہلے پہلے اگر آپ کی جائے تو بہت آسانی سے کام ہو جاتا ہے۔
اچھا ڈاکٹر صاحب، کچھ گھروں میں جو ہے ہمارے یہاں ایک ٹوائلٹ ہوتا ہے، بڑے بھی وہ ٹوائلٹ استعمال کرتے ہیں چھوٹے بھی، اس کا کوئی تعلق ہے؟
دیکھیے اگر جو ہے وہ بڑوں میں کوئی خاص انفیکشن نہ ہو، یعنی جس فرض کریں ان کو ڈائریا موشن وغیرہ نہ ہو، اور یہ ہے کہ ان کو خود انفیکشن کی ضرورت نہ، انفیکشن ان میں نہ ہو، اگر انفیکشن ہو چاہے وہ ڈائریا کی صورت میں ہو یا چاہے وہ پیشاب کی صورت میں ہو، تو دونوں صورتوں میں اینٹی بایوٹکس یوز کرنا پڑتا ہے نا اگر انفیکشن کی وجہ سے ہو، تو اس لیے اگر بڑوں میں بھی یہ بات ہو جائے تو انڈرسٹو بات ہے علاج ہونا چاہیے۔ تو اس لیے جو ہے آگے جو ہے وہ یہ کہ اگر ایک ہی ٹوائلٹ ہے دونوں استعمال کر رہے ہیں تو اس سے جو ہے وہ لگنے کے خطرے نہیں،
لیکن جو ہے فوری طور پر اس کا علاج کرنا جو ہے وہ
جی اگر کسی کو بھی جو ہے وہ لگے تو
صحیح۔ اچھا ڈاکٹر صاحب، یہ جو کچھ بار جو ہے ہم لوگ دوائیاں کھاتے ہیں امیون سسٹم کو دبانے کی، سپریس کرنے کی، دفاعی سسٹم کو کمزور کرنے کی، کچھ ایسی بیماریاں ہوتی ہیں، تو ایسی صورت میں جو ہے ہمیں خیال رکھنا ہے کہ انفیکشن جو ہے پیشاب کا نہ ہو، کیونکہ اس میں جو ہے چانسز زیادہ ہیں۔
دیکھیے پھر اس صورت میں خدا نہ کرے کہ کسی کو جو ہے
ایسی
بیماری ہو کہ جس میں جو ہے، یا ایسی دوائی استعمال کرنا پڑے کہ جس میں اس کو سپریس کرے دفاعی نظام کو، تو پھر اس صورت میں پھر بہت ساری چیزوں کا خیال رکھنا پڑتا ہے، نہ صرف پیشاب کی انفیکشن ہے، پھر اس میں جو ہے وہ نظام تنفس چاہے جو بھی ہے اس میں پھر جو ہے ایک خاص بیمار بن جاتا ہے وہ شخص اگر اس جس کو جو ہے یا یہ دوائیاں استعمال کرے کہ یا جو ہے وہ خود بخود خدا نخواستہ اس بیماری میں مبتلا ہو کہ جو ہے وہ دفاعی نظام سپریس ہو جائے. تو اس میں جو ہے پھر
شکریہ ڈاکٹر صاحب. ڈاکٹر صاحب تھوڑا چلتے ہیں اب جو ہے ہمارے جو اس کی علامتوں کی طرف کی کیا علامتیں ہمیں دیکھنے میں ملیں گی بچوں میں.
اچھا ایک جو ہے وہ میں تھوڑی جو ہے اس بات تھوڑی سی وضاحت کروں کہ وہ بچے جن کو بار بار جو ہے اگر انفیکشن ہو جائے تو پھر ان کے لیے جو ہے وہ چیک اپ زیادہ ہونا چاہیے, یعنی کہ جو ہے آگے کے پروسیس یہ کہ جا کے الٹرا جو ساؤنڈ ہے وہ کیا جاتا ہے اور دیکھا جاتا ہے کہ کڈنی سے خاص طور پر. اچھا جو یوریٹر ہوتا ہے وہ جب مثانے میں جو ہے یہ نالی جب کھلتی ہے تو وہاں پہ ایک دریچہ ٹائپ کے ہوتا ہے جو ون وے ہے, یعنی اوپر سے مثانے کی طرف جو ہے یہ دریچہ جو ہے کھلے گا کھلتا ہے لیکن واپس جو ہے وہ بند نہیں ہوتا جیسے ہارٹ کے بھی جو
دریچے
ہیں سے. تو اگر جو ہے وہ خدا نخواستہ جو ہے وہ میل فارمیشن کے باعث یا کسی بھی وجہ سے جو ہے اگر دریچہ اس سائڈ کی طرف کھلے تو ہو سکتا ہے کہ جو پیشاب مثانے سے اوپر جو ہے وہ کڈنیز میں جائے,
یعنی وہ نالی جو کڈنی اور مثانے کے درمیان اس کے اندر
اس کے اندر چلے اس سے آگے. تو اس سے جو ہے اس کو ہم کہتے ہیں ریفلکس, یعنی اوور آل
جو
میدے سے کھانے کے نالی میں ہے. تو یہ خود بھی جو ہے ایک رسک فیکٹر ہے کہ زیادہ جو ہے وہ بچے کو جو ہے وہ انفیکشن ہو جائے. جن بچوں میں بار بار انفیکشن ہوتے ہیں تو ضرور ان کے لیے جو ہے آگے کی جو پروسیجر ہے وہ کرنا چاہیے.
اچھا ڈاکٹر صاحب ایک چیز میرے ذہن میں دوبارہ آ گئی اور وہ یہ کہ کڈنی سٹون پتھری جو ہے اس کا کوئی تعلق ہے انفیکشن سے؟
جی بالکل ہے.
اچھا
یعنی اگر جن لوگوں کو اسٹون سے اگر وہ اسٹون جو ہے وہ خاص طور پر مثانے میں آ کے رہے تو وہ ایک چیز بن جاتی ہے. اچھا یہ ایک بات ہے ہمارے سارے جو سسٹم ہے اس میں کہ جو چیز بھی اگر ہمارے اندر سے ریلیٹڈ نہ ہو ایکسٹرا چیز ہو اگر وہ کہیں بھی ہو تو وہاں پہ جو ہے وہ چانسز ہے کہ وہاں پہ بیکٹیریا وغیرہ جو ہے وہ گروتھ کر جائے یا شروع ہو جائے وہاں پہ. تو یہ جو ہے چاہے کہیں بھی جو ہے اگر کوئی فورن باڈی ہو یا مثلا اپنے جسم سے ہٹ کر کوئی چیز ہو تو وہاں پہ چانسز ہے.
جی شکریہ. تو جی علامتیں ڈاکٹر صاحب
دیکھیے علامتیں بہت چھوٹے بچوں میں یعنی خاص طور پر نوزائیدہ بچوں میں اور تھوڑے سے بڑے بچوں میں ہو سکتا ہے کہ وہ فرق کرے. جو یو ٹی آئی ہے یا جو یہ انفیکشن ہے ہو سکتا ہے کہ بالکل کسی بھی علامت کے بغیر ہو, اس سے لے کر بہت سیویئر ٹائپ کے علامات تک جو ہے یہ بات ہو سکتی ہے. اب جو بالکل بہت چھوٹے بچے ہیں تو ان میں جو بیان نہیں کر سکتے جو کسی طریقے سے اپنا جو ہے وہ نہیں بول سکتے تو ان میں جو ہے کچھ ایسے علامتیں ہیں. بچے جو ہے اگر وہ آرام یعنی اس میں بے آرامی ہو اس میں قرار نہ ہو بے چینی ہو, بچہ جو ہے پہلے صحیح طریقے سے سوتا تھا اب جو ہے وہ سونے میں بھی جو ہے صحیح نہیں سو رہے زیادہ ہلتا ہے, یا جو بچے بالکل جو ہے وہ ایک دم سے کیا کہنا چاہیے کہ یعنی بے حال ہو جائے, یعنی بچے جو ہے پہلے جو ہے وہ بہت
فریش ہے
اب جو ہے ایک دم سے ڈھیلا پڑ جائے, ویسے اگر بچے جو ہے وہ ایک حد سے زیادہ رونے لگے, یا ایسے کہ بچے جو ہے مختلف وقوعوں میں جو ہے ایک خاص ٹائم پہ بہت شدت سے روئے پھر جو ہے وہ خاموش ہو جائے. اس کا مطلب ہوتا ہے کہ جب وہ یورین پاس کرنے لگتا ہے تو اس وقت بچے کو جو ہے وہ جلن فیل ہوتا ہے تو بچے ایک دم سے رونے لگتے ہیں بغیر کسی وجہ کے, پھر جو ہے کچھ پانچ منٹ دس منٹ کے بعد بچہ آرام ہو جاتا ہے. یا جو باقی بچے ہوتے ہیں اسے تھوڑے سے بڑے بچے کہ وہ آپ جب اس کو ٹوائلٹ یوز کرتے ہیں تو بچے جو ہے وہ رونے لگتا ہے, یا بچے جو ہے وہ ٹوائلٹ یوز کرنے سے کترانے لگتا ہے, یعنی اس کا مطلب ہے کہ وہاں پہ درد یا جلن یہ کچھ ہو رہے تو بچے جو ہے وہ جانے سے گھبراتا ہے. اس کے علاوہ جو ہے اچھا بہت چھوٹے بچوں میں ہو سکتا ہے بخار ہو اور ہو سکتا ہے کہ بالکل جو باڈی ٹیمپریچر ہے وہ ایک حد سے کم ہو جائے, جو 37 ہے 36 ہے اس سے بھی کم ہو جائے. لازمی نہیں ہے کہ جب بھی انفیکشن ہو تو جو ہے وہ بخار ہو جائے, ہو سکتا ہے کہ وہ باڈی ٹیمپریچر کم ہو جائے. اس کے علاوہ بچوں میں جو ہے اگر پور فیڈنگ آ جائے, بہت چھوٹے بچے جو ہے وہ دودھ پینا جو ہے وہ کم کر دے یا صحیح طریقے سے دودھ نہ پیئے, اور اس سے تھوڑے سے اگر بڑے بچے ہو جو اگر اظہار کر سکے تو وہ آسانی رہتی ہے, لیکن اگر بچے جو ہے وہ کچھ بھی نہ بولے لیکن بار بار جو ہے وہ ٹوائلٹ یوز کرے جس کو ہم کہتے ہیں فریکوینسی, تو وہ ہو سکتا ہے انفیکشن کے علامت,
احساس ہونا کہ جی پیشاب آئے ہوا ہے
جی
ٹوائلٹ,
حالانکہ جو ہے مثانے میں کچھ نہیں ہے لیکن جو ہے وہ بچے کو بار بار جو ہے وہ حاجت محسوس ہوتی ہے. اس کے علاوہ جو ہے اگر پیشاب کرنے کے دوران بچے کے پیشاب جو ہے وہ اس میں رکاوٹ آ جائے
جسے
رک جائے دوبارہ سے شروع ہو جائے پھر دوبارہ رک جائے, تو یہ چیز یہ ساری جو ہے وہ علامتیں ہیں, یعنی جب بھی اگر آپ ایک روٹین سے ہٹ کے کوئی چیز آپ کے بچے میں دیکھنے کو ملے تو آپ پھر ضرور جو ہے وہ ڈاکٹر سے کنسلٹ کریں, خاص طور پر اگر جو ہے وہ کچھ زیادہ عرصے کے لیے رہے تو اس صورت میں تو پھر ضرور کنسلٹ کرنا چاہیے. अच्छा, तो जो इलाज है वो ज्यादातर एंटीबायोटिक्स पे ही होता
है। बात करेंगे इलाज पे डॉक्टर साहब, यहाँ पर छोटा सा हमें एक वक्फा लेना है, जानेंगे हम रुबाब के पास सीखते हैं। रुबाब वक्फा नहीं लेना, रुबाब जो है कुछ मजेदार चीजें हमारे लेके आई हैं, तो वो देखते हैं।
बहुत शुक्रिया खुर्रम। हम सब जानते हैं इंसान अशरफुल मखलूकात है, और जो सलाहियत खुदा ने इंसान को दी है वो इस दुनिया में किसी और मौजूद जिंदा मौजूद के पास नहीं है। लेकिन हम में से कुछ ऐसे अफराद भी हैं जो अपनी सलाहियतों का इस तरह इस्तेमाल करते हैं कि बाकी सब दंग रह जाते हैं। इन साहब की तस्वीर जो आप देख रहे हैं, इनका नाम है डैनियल कीश, ये अंधे हैं। इनकी जो बात यह है, ये नहीं देख सकते। कहते हैं कि ये जब छोटे थे और एक साल के थे तो कैंसर की वजह से इनकी आंख के किसी हिस्से में कैंसर हो गया था। इनकी दोनों आंखें निकाल दी गई हैं। ये आंखें जो आप देख रहे हैं ये मस्नूई हैं और ये बिल्कुल देख नहीं सकते। कहा है कि इनकी 44 साल उम्र है और ये कैलिफोर्निया से हैं, और ये दुनिया के जो जितने भी अंधे जो हैं, एक एसोसिएशन है, ये वहाँ के सदर भी हैं। इसके अलावा ये कहा गया है कि ये जो है ये सुनने से, इनकी सुनने की सलाहियत इतनी तेज़ है कि ये अपने तमाम रस्ते, अपने तमाम काम जो भी ये करते हैं सुनने की सलाहियत से करते हैं। और ये भी कहा गया है कि इनका जो शौक़ है माउंटेन बाइकिंग है, ये पहाड़ों पे बाइक से अपनी जो है ये साइकिल चलाते हैं, और ये इनका सबसे बड़ा शौक है। कहते हैं कि ये 1000 फीट की दूरी से बता सकते हैं कि ये बिल्डिंग कहाँ पे है, इनके दाएं हाथ की तरफ है या बाएं हाथ की तरफ है, और ये बिल्डिंग कितनी बड़ी है। ये भी कहा गया है कि ये जो गाड़ियों की जो आवाज़ है वो सुन के बता सकते हैं कि इस गाड़ी का नाम क्या है, आया ये टोयोटा है, मर्सिडीज़ है, जो भी गाड़ी का नाम है ये फ़ौरन बता सकते हैं। इसके अलावा ये कहा गया है कि अपने तमाम काम खुद करते हैं, मखसूसन अपना खाना ये खुद बनाते हैं, और ये बहुत ही बेहतरीन कुक भी हैं, ये भी कहा गया है। इसके अलावा ये बताया गया कि बहुत से लोग समझते हैं कि ये मजाक कर रहे हैं, क्योंकि जिस तरह ये रोड पे साइकिल चलाते हैं और गाड़ी तक भी चलाते हैं तो लोग समझते हैं कि मजाक कर रहे हैं, ये अंधे नहीं हैं। लेकिन ये वाहन यानी वाहन जो ये अंधे हैं, लेकिन अपनी सलाहियतों का कुछ इस तरह इन्होंने इस्तेमाल किया कि खुद इंसानी जात भी दंग रह गई। खैर नाज़रीन, तो बात होगी डैनियल कीश की, लेते हैं वक्फा और कुछ खाने पीने की बातें करें। जी नाज़रीन, को दौरा खुश आमदीद कहते हैं। ये तस्वीर तो आप देख के पहचान गए होंगे, जानी मानी चीज़। जी हाँ, चाय के बारे में बात कर रही हूँ, करना चाह रही हूँ। काली चाय जो हम पीते हैं उसके बारे में बात करना चाह रहे हैं। दुनिया की सबसे मशहूर चाय है, 75% जो दुनिया में जो लोग हैं, दरसत लोग हैं, वो काली चाय का ही इस्तेमाल करते हैं। कहते हैं ग्लूकोज को ये जो खून में जज्ब होने से रोकती है, तो ये डायबिटीज़ पेशेंट के लिए बहुत मुफीद साबित होगी। कहा गया है हाई ब्लड प्रेशर को ये रोकती है, और खून को जो रगों में जमने से भी ये रोकती है। कहते हैं जो हजरात दिन में एक कप चाय पीते हैं वो बाकी हजरात के मुकाबले 50% तक हार्ट अटैक से बच सकते हैं। इसके अलावा ये भी कहा गया है एंटीऑक्सीडेंट से सरशार है, और ये कैंसर को यानी काफ़ी हद तक होने से रोक देती है। इसके अलावा ये भी कहा गया है इंसानी जो दिमाग है उसके सेल्स को भी ये काफ़ी हद तक जो नुकसान जो पहुँचता है उसको ये नुकसान पहुँचाने से रोकती है। और जिन हजरात को अल्जाइमर होने की यानी जो उनके जेनेटिक्स में होती आ रही है, ये उसको भी काफ़ी हद तक रोकती है। इसके अलावा ये भी कहा गया है जो हजरात सिगरेट नोशी वगैरह करते हैं उनको अस्थमा का मसला होता है, तो ये अस्थमा पेशेंट्स के लिए भी बहुत अच्छा है, ये गले को आराम पहुंचाता है। इसके अलावा कहा गया है चाय एंटीवायरल और एंटीबैक्टीरियल भी है, इंसान के दिफाई निज़ाम को भी ये बहुत बेहतर करती है। ये तो बात हो गई कुछ चाय की, चलते हैं खुर्रम के पास ताकि अपनी गुफ्तगू को जारी रख सके। जी खुर्रम,
बहुत शुक्रिया रुबाब। और यहाँ पर एजाज हुसैन साहब ने जो है बड़ा खास किस्म का सलाम उनकी वाइफ ने भी और उन्होंने भी जो है आपकी डॉक्टर अकला किमी के लिए पेश किया, उसके शुक्रिया जी। और उसके अलावा जो है हमारे पारल ताहिर साहब ने भी, ताहिर रजा साहब ने भी जो है शहादत भी फातिमा ज़हरा सलामुल्लाह की सज़ा में तसलीय ताज़ियत पेश की। अली नादिर साहब ने भी तसलीय ताज़ियत पेश की, शुक्रिया अदा करता हूँ आप सबका। और भी बहरहाल हमारे पास कमेंट्स हैं, इंशाल्लाह हम वो भी पढ़ेंगे। डॉक्टर साहब, इलाज की तरफ आ जाते हैं, क्या इलाज किया जाए?
देखिए इलाज जो है इसका वही है कि अगर जो है वो कंफर्म हो जाए कि पेशाब के नाली की इन्फेक्शन है तो फिर ज़रूर एंटीबायोटिक का इस्तेमाल होता है। ऐसे नहीं कि हम कहेंगे, क्योंकि अक्सर जो है जो रीज़न है वो जरासीम है, बैक्टीरिया है, बहुत कम उसमें जो है वो वायरल या फंगस इन्फेक्शन होते हैं।
ठीक है,
पहले तो ये बात है कि डायग्नोज जो है वो ज़रूर लैब टेस्ट के थ्रू ही होता है, यानी अगर हम 100% डायग्नोज देना चाहे तो वो। अब छोटे बच्चों के लिए जो है ये कि कैसे पेशाब को जो है वो जमा किया जाए और फिर किस तरीके से उसको लैब में दिया जाए,
ठीक है,
तो बहुत छोटे बच्चों के लिए जो है वो एक जो बच्चे नहीं बता सकते हैं, जो नौजायदा बच्चे होते हैं, तो अभी जो है मुख्तलिफ ड्रग स्टोर पे जो है ख़ास किस्म के जो है वो थैली मिलती है,
ठीक
तो
है।
फिर बच्चे को धोने के बाद, साफ़ करने के बाद जो है वो कपड़े स्प्रे से खुश्क नहीं करना चाहिए, फिर उस थैली को जो है वहाँ पर जो है वो चिपका
देते हैं पेशाब की नाली के साथ
जी। फिर जो है वहाँ पे अगर पेशाब जो है वो सिंपल के तौर पर जब जमा हो जाए तो आप उसको एक घंटे के अंदर अंदर जो है वो लेबोरेटरी तक पहुँचा देना चाहिए। उसके बेस पे जो है वो एक वही सिंपल जो यूरिन एनालिसिस होती है वो हो जाता है, फिर उसके अलावा जो है उसको ग्रोथ के लिए भी रख दिया जाता है, کہ پھر اس سے جراثیم کا ایگزیکٹلی پتہ چلتا ہے کہ کون سے جو ہے وہ جراثیم ہے. اگر بچوں میں جو ہے یہ کام نہ کیا جائے, پھر کچھ ایسے اینٹی بایوٹک یوز استعمال کرتے ہیں کہ جو کامن جراثیم جو ہوتا ہے وہ اس کو جو ہے کور کرتے ہیں, یا مثلا ایک سے زائد جراثیموں کے لیے جو اینٹی بایوٹکس ہے وہ دیا جاتا ہے. اور یہ کہ آپ اس بات سے بالکل نہ ڈرے کہ آپ بچوں کو اینٹی بایوٹک نہ پلائے, ویسے تو اپنے سے خود سے جو ہے وہ بالکل نہیں پلانا چاہیے. اب اینٹی بایوٹکس کے بھی نقصانات ہیں, لیکن اس صورت میں کہ اگر انفیکشن ہو تو اس انفیکشن کے مضر اثرات سے زیادہ اس کے نقصانات نہیں ہے اینٹی بایوٹک کے. تو اگر ڈائگنوز ہو جائے تو ضرور اینٹی بایوٹک دینا چاہیے, وقت پہ دینا چاہیے, اور اس کے کورس کو جو ہے وہ کمپلیٹ کرنا چاہیے. اس کے جو ہے اب اچھا ایک جو یہ ہے کہ ہمیشہ جو ہے وہ پریونشن جو ہے وہ ہم اس پہ زیادہ زور دیتے ہیں کہ اس سے پہلے کہ آپ بیمار پڑ جائے آپ پریونشن کرے تاکہ جو ہے وہ بیمار ہی نہ پڑے. تو ایک پریونشن وہی ہے کہ آپ بچوں کو جو ہے وہ ٹوائلٹ کے لیے ڈانٹے شانٹے نہیں, آپ اس کو جو ہے وہ اپریشیٹ کرے کو ٹوائلٹ یوز کرے تاکہ بچے جو ہے وہ زیادہ پیشاب کو نہ روکے رکھے. اس کے علاوہ جو ہے وہ جو بچے چاہے وہ بچے ہیں یا بڑے ہیں, اگر وہ پانی کا زیادہ استعمال کریں گے تو ہمیشہ اس انفیکشن سے محفوظ رہیں گے وہ بچے یا وہ بڑے, کیونکہ جتنے زیادہ جو ہے یہ واش آؤٹ ہو جائے گی تو اتنا ہی وہ جگہ جو ہے وہ
صاف ستھری رہے
گی, اور پھر جو ہے وہ انفیکشن ہونے کے چانسز
بہت. پانی کا بھی پھر تعلق ہے,
پانی کا تعلق ہے بالکل جی. اگر انفیکشن کے دوران بھی جو ہے وہ آپ بچے کو جو ہے وہ بچے یا بڑے ہیں اس کو ضرور زیادہ سے زیادہ پانی پلائے. ایک اور چیز جو ہے وہ یہ ہے کہ ہو سکتا ہے اسے بچوں میں ایک علامت جو ہے وہ سمیل ہو, جو پیشاب ہے اس کی بو جو ہے وہ چینج ہو جائے. اگر آپ جو ہے وہ خاص قسم کی بو جو ہے اگر ماں کو اب محسوس ہونے لگی ہے تو وہ بھی ہو سکتا ہے کہ انفیکشن کی ایک علامت ہو. تو اس لیے جو ہے وہ بچے کو زیادہ سے زیادہ ٹوائلٹ استعمال کروایا جائے, پانی زیادہ بچے کو پلایا جائے. اگر خدا نخواستہ کوئی میل جو ہے وہ میل فارمیشن ہے یا بچے کو اگر زیادہ جو ہے وہ کیا انفیکشن ہونے لگا ہے جو ہے بار بار اس کو انفیکشن کی جو ہے وہ ہے, تو اس کو ضرور چیک اپ زیادہ چیک اپ کے لیے, اور اس چیز کو واقعا اہمیت دینا چاہیے, کیونکہ جس چیز کو بہت ہم آسانی سے روک سکیں گے خاص طور پر کڈنیز کو اگر پریونشن کر سکیں گے, اگر آپ اس کو توجہ نہیں دیں گے تو ہو سکتا ہے کہ وہ کڈنیز کو جو ہے ڈیمیج کرے اور بعد کے کمپلیکیشن کا سامنا کرنا پڑے.
اچھا ڈاکٹر صاحب ایک مختصر سوال, یورولوجسٹ کے پاس جایا جائے یا چائلڈ اسپیشلسٹ کے پاس اگر بچے میں پیشاب کا انفیکشن ہے؟
دیکھیے اگر صرف انفیکشن ہے تو آپ جو ہے جو سمپل جی پی ہے آپ اس کے پاس, جو سمپل ایم بی بی ایس ڈاکٹر ہے اس کے پاس آپ جا سکتے ہیں, آپ چائلڈ اسپیشلسٹ کے پاس جا سکتے ہیں, اور آپ جو ہے وہ یورولوجسٹ کے پاس بھی جا سکتے ہو. لیکن یورولوجسٹ جو ہے وہ زیادہ تر ہم ان کو ریکمینڈ کرتے ہیں جن میں میل فارمیشن ہو, جن کے لیے کوئی آگے کی پروسیس کرنا پڑتا ہے, جا کے مسانے جی اندر مسانے کی جو ہے وہ سسٹروسکوپی کرنا پڑتا ہے, اس کو دیکھنا پڑتا ہے. لیکن آپ جو ہے وہی ایم بی بی ایس ڈاکٹر کے پاس جائے, چائلڈ اسپیشلسٹ کے پاس جائے تو یہ کافی ہے.
اچھا ڈاکٹر صاحب ایک سوال ہمیشہ پوچھا جاتا ہے کہ پیشاب کا رنگ کیا ہونا چاہیے؟
دیکھیے پیشاب کا رنگ جو ہے وہ ڈیپینڈ کرتا ہے کہ جو وہ بندہ کتنا پانی استعمال کرتا ہے. اگر وہ زیادہ زیادہ پانی استعمال کرتا ہے تو پیشاب بالکل بے رنگ ہو جاتا ہے, پانی کی طرح ہوتا ہے. لیکن اگر جو ہے وہ پیشاب جو ہے وہ اس کا کلر جو ہے وہ زردی کی طرف جا رہی ہے, زرد ٹائپ کا ہو رہا ہے, تھوڑا سا جو ہے براؤن ٹائپ ہونے لگتا ہے, تو اس میں ہم سب سے پہلے کہتے ہیں کہ ڈی ہائیڈریشن ہے, یعنی پانی کا استعمال کم ہے. لیکن یہ کہ انفیکشن کی وجہ سے کلر چینج ہو جائے تو ایسی کوئی بات نہیں ہے, لیکن اگر خدا نخواستہ انفیکشن کی وجہ سے یا کسی اور چیز کی وجہ سے مسانے میں بلیڈنگ ہو جائے اور تھوڑا بہت اس میں بلڈ آنے لگے تو ہو سکتا ہے کہ وہ بھی براؤن کی طرف کلر جو ہے, یعنی سمپل جو فریش بلڈ کی طرح کلر نہیں ہوتا ہے لیکن یورین کا کلر جو ہے وہ ڈارک ہونے لگتا ہے. تو یا خاص طور پر جو ہے اگر نیپی پہ کرے تو نیپی جو ہے وہ بچے کے کلر نیپی کا کلر جو ہے وہ چینج ہو جاتا ہے, تو اس صورت میں ہو سکتا ہے کہ انفیکشن ہو اور انفیکشن جو ہے وہ بلیڈنگ کے باعث بن چکی ہو, لیکن خود انفیکشن کی جو ہے وہ
رنگ سے رنگ سے. اچھا ڈاکٹر صاحب ایک بڑا مختصر اس میں بتائیے گا کہ جو ہے ایام فاطمیہ چل رہے ہیں, کل بھی مولانا صاحب ہمارے ساتھ آئے ہوئے تھے اور ان سے میں نے پوچھا تھا کہ ہمارے جو ہیروز ہیں ہماری زندگی میں وہ تبدیل ہو گئے ہیں, بجائے اس کے کہ ایسے لوگ جو ایسے لوگوں کی پیروی کریں جو ہماری زندگی بنائیں, ہم لوگ ایسے لوگوں کی پیروی کر رہے ہیں جو ہماری زندگی خراب کر رہے ہیں. مختصر سا وقت بالکل کم.
دیکھیں اگر
خاص طور پہ خواتین کی بات ہو رہی ہے کیونکہ بھی فاطمہ زہرا سلام علیہ جو ہیں وہ خواتین کے لیے جو ہیں ایک وہ نمونہ ہے. جی
میں تو یہ کہوں گی کہ جتنے آپ قناعت پسندی سے کام لیں گے, چاہے وہ خواتین میں ہو یا مردوں میں, مردوں کا بھی جو ہے اسٹائل بہت چینج ہونے لگا ہے, جتنے آپ قناعت پسندی سے کام لیں گے اور جتنے آپ جو چیزیں زندگی کو سنوارتی ہے اور ان کی مثالیں ہیں ہمارے زندگی میں، اگر آپ ان پہ عمل کریں گے تو واقعا آپ پرسکون زندگی گزاریں گے. ادروائز آپ کے پاس جتنا بھی پیسہ آ جائے، جتنے بھی آپ جو ہے
عیاشی ہو، جتنے بھی مزہ ہو زندگی میں،
اگر سکون نہ ہو تو پھر اس زندگی کو کوئی فائدہ نہیں. اور ایسے لوگوں کی زندگی میں واقعا سکون کوئی نہیں ہے. آپ قناعت پسندی سے کام لیں. جو ہے وہ حضرت زہرا کی جو ایک واقعا بہت ڈومیننٹ جو بات ہے ان کی شخصیت میں، تو جو ہے اگر آپ وہ سیکھیں گے تو آپ کو جو سکون اس حالت میں ہے وہ کسی چیز میں نہیں.
ماشاء اللہ بہت خوبصورت ڈاکٹر صاحب، بہت شکریہ. بالکل کہا جاتا ہے آپ پورا دن جو ہے گانے سنتے رہیں، لیکن جو ہے آپ 5 منٹ قرآن کریم کی تلاوت سنیں تو جو سکون قرآن کریم کی تلاوت سے ملتا ہے وہ کسی چیز سے نہیں ملتا. وقت ہمارا بالکل ختم ہو گیا. ڈاکٹر صاحب کا بہت شکریہ ادا کرتا ہوں کہ آپ تشریف لائیں اور مختصراً بڑے اہم موضوع کے اوپر آپ نے گفتگو کی. شکریہ ادا کرتا ہوں. جی روباب،
بہت شکریہ خورم. میں بھی آپ کا شکریہ ادا کرتی ہوں، ڈاکٹر صاحبہ کا بھی شکریہ ادا کرتی ہوں. امید کرتی ہوں ہمارے ناظرین کو جو خوبصورت گفتگو رہی اور پیشاب کے انفیکشن کے بارے میں جو جانکاری آپ کو مل گئی ہوگی وہ آپ کو پسند آئی ہوگی. خیر ناظرین، یہاں وقت ہوا ایک وقفہ لینے کا، ہمارے ساتھ رہیے گا.
آپ سلام کرو.
السلام جی ناظرین، دوبارہ آپ کو جو کہتے ہیں خوش آمدید کہتے ہیں. خوبصورت سا جو آپ نے ایرانی دستکاری جو آپ نے دیکھی، امید کرتے ہیں ویڈیو کلپ آپ کو پسند آئی ہوگی. ہمارے ساتھ ہماری مذہبی امور کی ماہر سیدہ ارم نقوی صاحبہ فون لائن پہ موجود ہے. میں سلام پیش کرتی ہوں آپ کی خدمت میں.
السلام علیکم، کیسے ہیں آپ لوگ؟
اللہ کا شکر، آپ ٹھیک ہیں؟
اللہ کا شکر.
سیدہ ارم نقوی صاحبہ، سب سے پہلے میں آپ کی خدمت تسلیت پیش کرتی ہوں ایام فاطمیہ کے سلسلے میں.
آپ کی خدمت میں بھی تسلیت پیش کرتی ہوں اسی سلسلے میں.
شکریہ.
جی جی
جی ارم نقوی صاحبہ، سوال پوچھنا چاہوں گا میں. ہمارا ہفتے کا موضوع جیسے کہ آپ کو پتا ہے کہ چل رہا ہے احسان و نیکی کرنا، احسان کرنا. ایک چھوٹی سی بات سے شروع کرتے ہیں گفتگو، اور وہ یہ کہا جاتا ہے کہ مسکراہٹ وہ چیز ہے جو ہر زبان میں، ہر ملک میں، دنیا کے کسی کونے میں بھی چلے جائیں اس کا کوئی رد و بدل نہیں ہے، اور وہ ایک جو ایسی چیز ہے جو سب سمجھتے ہیں. تو کتنی اہمیت ہے آپ کے خیال میں کہ ہم جو ہے مسکرا کے دوسرے لوگوں سے بات کریں؟
بسم اللہ الرحمن الرحیم. اس کی اتنی اہمیت ہے کہ آپ دیکھیں دنیا میں، جیسے آپ بقول آپ کے کہ کہیں بھی چلے جائیں، انسان کو تعلقات بنانے ہوں اور اپنے آپ کو ایک جیسے ایک اس طرح سے پریزنٹ کرنا ہو کہ انسان اپنا اخلاق دکھائے دوسروں کو، کہ وہ اس میں آپ دیکھیں کہ مسکراہٹ کا بہت بڑا حصہ ہے.
صحیح
جی. اور اس کا جو ہے سب سے پہلے، یعنی کبھی بھی دیکھیں کہ آپ اس کو آزمائیں دنیا میں، جیسے کہ انسان کے آپس میں جیسے ایک دم سے غصے میں ہے اور ایک مسکراہٹ جو ہوتی ہے نا وہ سامنے والے کو جو ہے نا اس چیز کو ختم کر دیتی ہے غصے کو. یعنی جی ایک چیز ہے مسکراہٹ میں، باقی تعلقات بنانے میں، ایک یعنی آپس میں فاصلے کم کرنے میں اس کا بہت ہی گہرا جو ہے اس کا تعلق ہے.
صحیح. ارم نقوی صاحبہ، جو ہے ہمارے دین میں بھی آئمہ نے بھی فرمایا ہے کہ غصے کے بارے میں، جیسے نے کہ ابھی آپ نے بات کی کہ جی مثلا آپ اگر کھڑے ہوئے ہو تو بیٹھ جاؤ، بیٹھے ہوئے ہو تو لیٹ جاؤ، بارے یہ ساری باتیں کی گئی ہیں. تو ہمارے یہاں آج کل چھوٹی چھوٹی باتوں پہ غصہ آ جانا مختلف پریشانیوں، مختلف وجوہات کی وجہ سے ہے، مانتے ہیں ہم اس بات کو، اس کو کیسے روکا جا سکتا ہے؟
غصے کا جو ہے نا ایک بہت بڑی وجہ، جیسے واقعی آج کل کی دنیا جو نفتا نفسی کا دور چل رہا ہے، اس میں واقعی انسان جب دیکھتا ہے کہ بہت ساری پریشانیوں کا اس کے پاس حل نہیں سمجھ میں آ رہا یا اس کا، تو وہ غصے سے جو ہے اس چیز کا جو ہے اپنا رد عمل دکھاتا ہے. اب وہ کبھی یہ ہوتا ہے کہ آپ گھر میں دیکھیں کہ جو ہے غصہ کر کے کبھی، اور عام طور پہ زیادہ تر لوگ جو ہے وہ گھر میں جو ہے غصہ کر رہے ہوتے ہیں، کیونکہ کبھی یہ ہوتا ہے کہ وہ دوسرے جیسے دفتر میں عام دوسرے لوگوں میں وہ نہیں دکھا سکتے وہ غصہ جو کہ گھر میں وہ دکھا سکتے.
ٹھیک ہے.
اس کا جو ہے سب سے پہلا یہ انسان سوچے کہ غصہ جو ہے کبھی بھی کسی مسئلے کو حل نہیں کر سکتا بلکہ بدتر کرتا ہے، یہ سوچے جب، تو میرے خیال میں کافی ایک جو ہے اس میں یہ خود یہ چیز آئے گی کہ میں ایک دفعہ غصہ کر لیا، میرا مسئلہ حل نہیں ہوا، تو میں دوسری دفعہ کوشش کروں وہی جیسے مسکرا کے یا سکون سے جو ہے میں اپنے مسئلے کا حل ڈھونڈوں اور خوش اخلاقی کے ساتھ اس مسئلے کا حل ڈھونڈوں، تو وہ بہتر ہے بجائے یہ کہ غصہ، کیونکہ غصہ ایک تو خود اس کو مزید ٹینس کر رہے ہیں اور اس کے ساتھ ساتھ اس کے گھر کے ماحول کو، اس کے آس پاس کے لوگوں کو بھی ٹینس کر رہے ہیں، تو یہ کوئی اس کو فائدہ نہیں پہنچا رہا ہے غصہ.
صحیح. اچھا ارم نے کہا تعلقات یا احسان یا مہربانی انہی لوگوں کے ساتھ کرنی چاہیے جن کے ساتھ آپ کا کوئی لین دین ہے یا کوئی کام پڑنے والا ہے.
سب سے پہلے تو دیکھیں مہربانی اور تعلقات جو ہوتے ہیں سب سے پہلے تو ضروری، واقعی وہ ایک آپ نے دیکھا ہوگا فارسی کی مثال بھی ہے جس کا ترجمہ کچھ ایسا ہے کہ وہ چراغ جو کہ گھر کے لیے جس کی ضرورت ہے وہ مسجد میں جا کے آپ جلائیں تو اس کا وہ فائدہ وہ نہیں ہے جو کہ اس کے گھر میں کیونکہ ضرورت ہے. تو جب آپ اپنے تعلقات کو سب سے پہلے تو وہی جیسے گھر میں اس کی، کیونکہ آپ سب سے پہلے پریکٹیکلی وہ دکھا رہے ہوتے ہیں کہ آپ گھر میں کیسے ہیں، کیونکہ اگر آپ گھر میں اچھے نہیں ہیں اور باہر جا کے آپ اپنے آپ کو بہت ہی وہ اس طرح سے پیش کریں تو وہ ایک قسم کا समझ रहे आके उसमें भी आ जाता है। तो सबसे पहले आपको घर में दिखाना है कि आपके किस तरह से हैं, और वही जब आप घर में आपका एक अखलाक होगा वो खुद ब खुद बाहर भी आपको उस तरह से आप अपने आप को प्रेजेंट करेंगे, क्योंकि वो एक आपको जो है एक इस चीज की आदत हो चुकी होगी, इस चीज का आपको पता होगा कि मैं जैसे घर में हूँ वैसे मैं बाहर हूँ।
सही इरमिन अक्सराबा, बहुत बहुत शुक्रिया, बड़ी खूबसूरत आपसे गुफ्तगू रही, और जो आपने एक जो नुक्ता उठाया कि घर में सबसे पहले जो है वो एहसान नेकी करना या मेहरबानी से पेश आना, हमारे यहाँ जो है शायद हम लोग बाहर ये काम करें लेकिन घर के अंदर जो है शायद वो उल्टा हिसाब हो जाता है, वो सारा गुस्सा वो सारी जो परेशानी है वो घर वालों पर डालने हम लोग शुरू कर देते हैं।
जी
बहुत बहुत शुक्रिया इरमिन अक्सराबा, आपने बहरहाल जो है हमारे प्रोग्राम को टाइम दिया, इंशाल्लाह हम दोबारा भी कोशिश करेंगे आपसे गुफ्तगू करने की। शुक्रिया
शुक्रिया
जी। तो बहरहाल जो है इरमिन अक्सराबा साहब से हमारी गुफ्तगू हुई, उम्मीद है कि जो है हमारे नाज़रीन को भी पसंद आई होगी, और बड़ी अहम नुक्ते की तरफ चंद बार उन्होंने इशारा किया कि बजाय इसके कि जो है हम लोग वो दिखावे के लिए, या चलो हकीकत में भी हो ऐसा, बाहर तो हम लोग बिल्कुल बड़े अच्छे और बड़े
माजरत के साथ कि ये मर्द हजरात में देखा गया है कि बाहर का स्ट्रेस हमेशा जो घर में खवातीन या बच्चों पे अक्सर देखा गया है, ये जो हमारी जो हकीकत है तो नहीं होना चाहिए, क्योंकि खुद घर में खवातीन एक ऐसा एक माहौल होता है, बच्चे बाप का इंतजार कर रहे होते हैं, तो हमारी ख्वाहिश हमारे नाजरीन से यही है जिस तरह ने भी इशारा किया सरफ कि बिल्कुल इस तरह नहीं करना चाहिए, गलत बात
बिल्कुल। भारत ये जो है खवातीन जो है घर की वो इस मसले को बेहतर तरीके से बता सकती हैं, और रुबाब ने भी बताया, अरमन नकवी साहबा ने भी बात की, तो हमें मर्दों को चाहिए कि थोड़ा सा ख्याल रखें और जो अच्छे अखलाक के साथ अपने घर वालों के साथ जो बातचीत करें। अपना बहुत बहुत ख्याल रखिएगा, कल हमारे साथ जो है डॉक्टर रिजवाना हुसैन होंगी और जो है इंशाल्लाह हम उनसे गुफ्तगू करेंगे,
बस इस दुआ के साथ कि ये खूबसूरत सी मुस्कुराहट आपके खूबसूरत से चेहरों पर हमेशा हमेशा बरकरार रहे।
बिल्कुल,
कल तक के लिए मुझे और खुर्रम को इजाजत दीजिए,
खुदा हाफिज़।